नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल मंगसिर महिनाको 6 गते मंगलबार, तदनुसार 2022 नोभेम्बर 22 तारीक, नेपाल सम्बत 1143। आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना तथा मत परिणाम आउने क्रम जारी छ। राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले निर्वाचन मतगणना र मत परिणामको समाचारलाई नै प्राथमिकता दिएका छन्। पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। मुस्ताङका सबै सीट नेपाली कांग्रेसको पक्षमा शीर्षकमा रहेको समाचार। आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको परिणाम आउने क्रम शुरू भएको छ। सबैभन्दा पहिलो परिणाम मुस्ताङबाट आएको छ। मुस्ताङबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसले जितेको छ। 2074 नेकपा एमाले प्रतिनिधि सभा र प्रदेश सभामा समेत जितेको थियो। मुस्ताङबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार योगेश गौचन थकाली विजयी हुनुभयो। 29 वर्षीय गौचनले 3992 मत प्राप्त गर्नुभएको छ। वहाँ सत्तारूढ़ गठबन्धनका साझा उम्मेद्वार हुनुहुन्थ्यो। यसअघि वहाँ नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य हुनुहुन्थ्यो। वहाँको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेद्वार प्रेम तुलाचनले 3078 मत प्राप्त गर्नुभएको थियो। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरूङले 78 र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार प्रवीण शेरचनले 13 मत पाउनु भएको थियो। मुस्ताङमा जम्मा 7230 मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ललितपुर निर्वाचन क्षेत्र नम्बर 2 नेकपा एमालेका उम्मेद्वार प्रेम बहादुर महर्जन विजयी हुनुभएको छ। मतगणनाको परिणाम अनुसार 19,734 मतसहित महर्जन निर्वाचित हुनुभएको हो। वहाँका निकटतम प्रतिद्वन्दी हाम्रो नेपाल पार्टीका उम्मेद्वार सुदिन साक्यले 10,440 मत पाएर दोस्रो स्थान बनाउनुभयो। प्राप्त परिणाम अनुसार ललितपुर 2 राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले 10,136, नेकपा समाजवादीका उम्मेद्वारले 9,539 र राप्रपाका उम्मेद्वारले 7,799 मत प्राप्त गर्नुभएको छ। यसै गरी हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेक बहादुर गुरूङ निर्वाचित हुनुभएको छ। गुरूङले 328 मतान्तरले नेकपा एमालेका पालदेन छोपाङ गुरूङलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। कांग्रेसका गुरूङ विजयी शीर्षक दिँदै गोर्खापत्र पुनः अगाडि लेख्छ। हिमाली जिल्ला मनाङको प्रदेश सभाकोमा नेपाली कांग्रेसका मुनिन्द्र जंग गुरूङ निर्वाचित हुनुभएको छ। वहाँले 330 मतान्तरले नेकपा एमालेका राजन बहादुर गुरूङलाई पराजित गर्नुभएको हो। विजय गुरूङले 1,255 मत पाउनु भएको छ। पराजित गुरूङले 925 मत पाउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशसभा खमा यसअघि नै राजीव गुरूङ दीपक मनाङ्गे निर्विरोध भइसक्नु भएको छ। मुस्ताङका सबै सीट नेपाली कांग्रेसको पक्षमा शीर्षक दिँदै गोर्खापत्रले मुख्य खबर बनाएको छ। गोर्खापत्रमै अर्को शीर्षक छ, प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसको अग्रता शीर्षकको समाचार। प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। निर्वाचन आयोगका अनुसार 100 बढ़ी प्रतिनिधि सभा क्षेत्रको मतगणनाको प्रारम्भिक तथ्याङ्क बमोजिम नेपाली कांग्रेसले 38 बढ़ी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। प्रतिनिधि सभातर्फ 2 र प्रदेशसभातर्फ कांग्रेसका 3 उम्मेद्वार निर्वाचित भएका छन्। नेकपा एमाले 1 स्थानमा विजय प्राप्त गरेको छ भने 25 प्रतिनिधि सभा क्षेत्रमा अग्रता कायम गरेको छ। सत्ता गठबन्धनले करिब 42 प्रतिनिधि सभा क्षेत्रमा अग्रता कायम गरेको छ। मुस्ताङको प्रतिनिधि सभाको 1 र प्रदेशसभाको 2 सीटमा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन्। प्रत्यक्षतर्फका 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये 8 स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। स्वतन्त्र पार्टीले अग्रता कायम गरेका मध्ये अधिकांश काठमाण्डुका निर्वाचन क्षेत्र हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले 5 र नेकपा माओवादी केन्द्रले 8 स्थानमा अग्रता कायम गरेको छ। जनमत पार्टीका 4 उम्मेद्वारले अग्रता कायम गरेका छनृ मतगणनामा किचलो शीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ, शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको करिब 30 निर्वाचन क्षेत्रमा आफै मतगणना शुरू भइसक्यो, अझै मतगणना शुरू भइसकेको छैन। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, गणना गर्न ढिलाइ भएको क्षेत्रमा समेत सहमतिको प्रयास गरिएको छ। वहाँले मतगणनामा किचलो हुँदा आयोगको पूर्वानुमान बमोजिम निर्वाचन परिणाम समयमै आउन समस्या हुने बताउनु भएको छ। निर्वाचन आयोगले मंगिर 7 गते भित्र प्रत्यक्ष तर्फको गणना सकिने र 12 गते भित्र समानुपातिक तर्फको मत परिणाम आइसक्ने गरी तयारी गरेको थियो। 11 जिल्लाको मतपेटिका आउन बाँकी। अर्को शीर्षक दिँदै गोर्खापत्र पुनः अगाडि लेख्छ, निर्वाचन आयोगका अनुसार सोमबार रातिसम्म 11 जिल्लाको 111 मतदान केन्द्रको मतपेटिका अझै गणना स्थलमा पुगेको छैन। सबैभन्दा बढ़ी कर्णालीका मुगुको 38 र हुम्लाको 34 मतदान केन्द्रको मतपेटिका गणना स्थलमा आएको छैन। प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसको अग्रता गोर्खापत्रको अग्रपृष्ठको खबर हो। शहरी क्षेत्रमा ठूला दलको अंकगणितमा हलचल शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको सोमबार राति मध्यरातीसम्मको मतगणनाले शहरी क्षेत्रमा ठूला दललाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ धक्का दिने जनाउ गरेको छ। शहरी मतदाताले नयाँ दल र स्वतन्त्र उम्मेद्वारतिर मत प्रकट गरेको संकेत देखिएको छ। उपत्यका 15 मध्ये 6 क्षेत्रमा आश्चर्यजनक नतिजा आउने संकेत देखिए सोमबार मध्यरातीसम्मको मतगणनाले काठमाण्डुका 4, ललितपुर र भक्तपुर 1-1 क्षेत्रमा चुनावी परिणाममा उथलपुथलको जनाउ दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी 3 ठाउँमा अग्रता लिइरहेको छ भने थप 3 क्षेत्रमा नजिकको प्रतिस्पर्धामा छ। काठमाण्डुको एउटा क्षेत्रमा हाम्रो नेपाली पार्टीको अग्रता छ, भक्तपुर 1मा राप्रपा प्रतिस्पर्धामा छ। उपत्यकाको यो अंकगणित नेताहरूबाट दिक्क भएका मतदाताले नयाँ अनुहार खोजेको र त्यो मतमा प्रकट भएको रूपमा बुझ्नुपर्ने प्राध्यापक कपिल श्रेष्ठ बताउनुहुन्छ। काठमाण्डु 1मा सिंह, मनाङमा गुरूङ र ललितपुर 2मा महर्जन शीर्षक दिँदै नयाँ पत्रिकाले खबर बनाएको छ। त्यसै गरी मधेसमा जनमत पार्टी र पश्चिममा नागरिक उन्मुक्ति पार्टी उदाउँदै शीर्षकमा नयाँ पत्रिकामै समाचार छ। मधेस आन्दोलनकै आलोकमा उदाएका नेताहरू नै संसद पुग्न केन्द्रीय दलको बुई चढ़िरहेका बेला यो निर्वाचनबाट 2 क्षेत्रीय दल उदाउँदैछन्। पश्चिम तराईमा केन्द्रित रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र मधेसमा केन्द्रित सीके रावत नेतृत्वको जनमत पार्टीले पहिलो पटक संघ र प्रदेशको निर्वाचनमा भाग लिएका हुन्। 6 महिना अघिको स्थानीय तह निर्वाचनमा जबरजस्त प्रदर्शन गरेका दुवै दलको उपस्थिति प्रदेश र संघीय संसदमा हुने मतगणनाको प्रारम्भिक रूझान देखिएको छ। शहरी क्षेत्रमा ठूला दलको अंकगणितमा हलचल शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। दबावमा मूलधारका दल शीर्षक दिँदै कान्तिपुरको मुख्य समाचार छ। आम निर्वाचनको प्रारम्भिक मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी साना दल र स्वतन्त्र उम्मेद्वारप्रति मतदाताको आकर्षण देखाएको छ। पछिल्ला दशकहरूमा रजगज गर्दै आएका दल र नेताहरूको एकाधिकार तोडिने मात्र होइन, संसदीय शक्ति समीकरणका खेलाड़ी पनि थपिने भएकाले मूलधारका दलहरू दबावमा परेका छन्। पूर्व संचारकर्मी रवि लामिछानेको नेतृत्वमा 5 महिना अघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा राष्ट्रिय पार्टीका रूपमा उपस्थिति जनाउने देखिएको छ। सोमबार मध्यरातीसम्म मतगणना भइरहेका प्रत्यक्षतर्फका 100 सीटमा स्वतन्त्र पार्टीले 9 स्थानमा अग्रता लिएको छ भने समानुपातिकमा कांग्रेस र एमाले पछि तेस्रो स्थानमा छ। प्रतिनिधि सभाका 165 निर्वाचन क्षेत्रमध्ये 131 स्थानमा स्वतन्त्र पार्टीले उम्मेद्वारी दिएको थियो, प्रदेशसभा निर्वाचनमा भने उसले भाग लिएको छैन। प्राप्त मत र जित्ने सीटका आधारमा स्वतन्त्र पार्टी भव्य पार्टी बन्ने सम्भावना छैन, तर उसको उपस्थितिले अब कांग्रेस माओवादी एकीकृत समाजवादीको गठबन्धन पनि अपूरो हुनेछ। दबावमा मूलधारका दल कान्तिपुरको मुख्य समाचार हो यो। यसै गरी कान्तिपुरको अग्रपृष्ठमा समाचार छ, जसले चुनाव जिते तर संसद छिर्न पाउने छैनन् शीर्षकमा मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका टेक बहादुर गुरूङ भ्रष्टाचार मुद्दामा अदालतबाट सफाई नपाए संसद छिर्न पाउनुहुने छैनन्। प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र बुझे पनि मुद्दा किनारा नलागेसम्म उहाँको पद स्वत निलम्बित हुनेछ, जसले चुनाव जिते तर संसद छिर्न पाउने छैनन् कान्तिपुरको अग्रपृष्ठमा खबर छ। प्रमुख दललाई पछ्याउँदै नयाँ दल शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। त्यसै गरी नागरिकको अग्रपृष्ठमा समाचार छ, निर्वाचन पछि मतदाताको रोजाईमा फरक दल शीर्षकमा समाचार, गणतन्त्र स्थापनापछि संविधान सभा यता भएका चुनावमा मतदाताले फरक फरक दल छान्दै आएका छन्। देश शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि 2064 साल यताका निर्वाचन परिणाम हेर्दा चुनावै पछि जनताले विकल्पका रूपमा नयाँ र फरक दल खोजी गरेको देखिएको हो। निर्वाचनका बेला उम्मेद्वारहरूले ठूला आश्वासन बाँड्ने तर परिणाम आफ्नो पक्षमा पारेपछि जनहितमा अपेक्षित काम नगर्ने भएकाले असन्तुष्ट मतदाताले नयाँ नयाँ विकल्प र पार्टीहरूलाई स्थापित गर्ने र फेरि पुरानै दलमा फर्किने गरेको विगतको मत परिणामले देखाएको छ। निर्वाचन पछि मतदाताको रोजाईमा फरक दल नागरिकको अग्रपृष्ठमा समाचार छ। 55 क्षेत्रको गणना अझै शुरू भएन शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। निर्वाचन आयोगले एक साताभित्र मतगणना गरिसक्ने दावी गरे पनि सोमबार रातिसम्म 55 निर्वाचन क्षेत्रमा मतगणना हुन सकेको छैन। 165 मध्ये 110 क्षेत्रमा मात्रै गणना शुरू भएको छ। आइतबार स्थगित भएका केही ठाउँमा सोमबार मतदान भएको छ। मतगणना भएका मध्ये ललितपुर 2, मनाङ र मुस्ताङमा अन्तिम नतिजा समेत सार्वजनिक भइसकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थापलियाले मतदान भएको 8 दिनभित्र दुवै सभाको प्रत्यक्ष र समानुपातिक मत गरिसक्ने दावी गर्नुभएको थियो। उहाँले पुनः मतदान भएका ठाउँको गणना समेत आइतबारसम्म सकिने बताउनु भएको छ। 55 क्षेत्रको गणना अझै शुरू भएन कान्तिपुरको अग्रपृष्ठमा खबर छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। विदेशी पर्यवेक्षकद्वारा निर्वाचनको प्रशंसा, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। आइतबार सम्पन्न आम निर्वाचन शान्तिपूर्ण रूपमा सफल भएको भन्दै विदेशी पर्यवेक्षकले उच्च प्रशंसा गरेका छन्। आम निर्वाचनको दिन मतदानको अनुगमनमा संलग्न रहनुभएका विदेशी पर्यवेक्षकले नेपालको लोकतान्त्रिक संस्कार राम्रो रहेकाले पनि आम निर्वाचन शान्तिपूर्ण रूपमा सफल हुन सकेको प्रतिक्रिया दिनुभएको निर्वाचन आयोगले जनाएको छ। विदेशी पर्यवेक्षकद्वारा निर्वाचनको प्रशंसा, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। जीप दुर्घटनामा 4 प्रहरीको मृत्यु, अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। बैतडीमा प्रहरी सवार जीप दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। मृतक सबै प्रहरी कर्मचारी हुन्। बैतडीबाट पाटनतर्फ आउँदै गरेको G1J854 नम्बरको जीप पाटन नगरपालिका 4 थुममा सोमबार बिहान करिब 7 बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवलदार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठा मगर, प्रहरी जवान दीर्घ विष्ट र बैतडीको जिल्ला सैनिक गाउँपालिकाको प्रहरी चौकी धामी गाउँमा कार्यरत प्रहरी जवान रमेश सिंह साउदको मृत्यु भएको हो। जीप दुर्घटनामा चार प्रहरीको मृत्यु अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। यसै गरी बाजुरामै फेरी गयो ज्यान शीर्षकमा अन्नपूर्णले खबर बनाएको छ। कांग्रेस कार्यकर्ताको कुटपेटबाट अनि राष्ट्रिय ब्यूका केन्द्रीय सदस्य चेतन एडीको ज्यान गएको छ। त्रिवेणी नगरपालिका सातका एडीको निर्घात कुटपिटकै कारण मृत्यु भएको अछामको बयलपाटा अस्पतालका प्रमुख डाक्टर मनदीप पाठकले बताउनुभयो। बाजुरामै फेरी गयो ज्यान अन्नपूर्णको अग्रपृष्ठको समाचार हो। जलवायु जन्य हानि नोक्सानी कोष गठनको सहमति शीर्षकमा नागरिकको अग्रपृष्ठमा समाचार छ। जलवायु परिवर्तनले गरेका हानि नोक्सानी सम्बोधन गर्न छुट्टै कोष गठन गर्ने ऐतिहासिक सहमति सहित दुई सातादेखि इजिप्टको शर्म एल शेखमा जारी विश्व जलवायु सम्मेलन आइतबार सम्पन्न भएको छ। कार्तिक 20 शुरू जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि यूएनएफसीसीको 27 सम्मेलन कोप 27 शुक्रबारै सम्पन्न हुनु पर्नेमा हानि नोक्सानी तथा अन्य मुद्दामा सहमति नहुँदा दुई दिन लम्बिएको थियो। नेपाल लगायत विकासोन्मुख राष्ट्रले जलवायु जन्य हानि नोक्सानी लस एण्ड ड्यामेजलाई सम्बोधन गर्न यस प्रकारको कोष स्थापना गर्न लगातार माग गर्दै आएका थिए। जलवायु जन्य हानि नोक्सानी कोष गठनको सहमति शीर्षकको समाचार नागरिकबाट लियौं। ब्याजदर बढ़नुमा ब्याङ्कको मात्र दोष छैन शीर्षक दिँदै कारोबारले मुख्य खबर बनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले गत बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा वाणिज्य ब्याङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर 8.16% र कर्जाको भारित औसत ब्याजदर 12.19% छ। अघिल्लो वर्ष असोजमा यस्तो दर क्रमश 5.43 र 8.69% थियो। पछिल्लो समय कर्जाको ब्याजदर बढ़नुको औचित्य राष्ट्र ब्याङ्कको यही तथ्याङ्कले पुष्टि गरेको छ। केन्द्रीय ब्याङ्कका अनुसार वाणिज्य ब्याङ्कहरूको औसत आधार दर गत वर्ष असोजमा 7.57% रहेकामा यस वर्ष 10.34% कायम भएको छ। आधार दर बढ़ेपछि स्वभावैले कर्जाको ब्याजदर पनि उकालो लागेको हो। ब्याजदर बढ़नुमा ब्याङ्कको मात्र दोष छैन कारोबारले मुख्य समाचार बनाएको छ। कारोबारमै समाचार छ। सवारी साधन आयात प्रतिबन्धको असर 74 शोरूम बन्द 7,000 गुमाए रोजगारी शीर्षकमा विदेशी मुद्रा संचितमा दबाव परेपछि सरकारले गत वैशाखदेखि महँगा सवारी साधन आयातमा प्रतिबन्ध लगाएको छ। यसपटक थप गर्दै उक्त प्रतिबन्ध यही मंगिर मसान्तसम्म लम्ब्याइएको छ। व्यवसायीले सवारी साधन आयात गर्न नपाएपछि मुलुकभरका 74 शोरूम बन्द भएका छन्। शोरूम बन्द भएसँगै सयौंको संख्यामा रोजगारी पनि गुमेको छ। सरकारले गत वैशाख 13 सवारी साधन लगायत अन्य 10 वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। साधन आयात प्रतिबन्धको असर 74 शोरूम बन्द 7,000 गुमाए रोजगारी कारोबारको अग्रपृष्ठको खबर हो यो। सामाजिक सञ्जालमा चुनावी विज्ञापन गर्न उम्मेद्वारले खर्चिए 2 करोड़ शीर्षक दिँदै कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। हालसम्म प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा दल तथा उम्मेद्वारहरूले सामाजिक सञ्जाल फेसबुकमा डलर खर्चिएर गरेका विज्ञापन चर्चाका विषय बने। फेसबुकमा कसले कति डलर खर्चिएर कन्टेन्ट बुस्ट गर्यो भनेर निकै लेखाजोखा भयो। तर चुनाव सम्बन्धी खर्च त्यति मात्र नभई सोशल मीडिया टीम बनाउन कन्टेन्ट क्रिएशन गर्न ग्राफिक डिजाइनिङदेखि अन्य शीर्षकमा पनि भएको जानकारहरू बताउँछन्। पहिलेका चुनावहरूमा झैं सारा शहरभरि पोस्टर टाँसेर झण्डा छापेर सभा आयोजना गरेर हुने खर्च अहिले सामाजिक सञ्जाल तर्फ मोडिएको देखिन्छ। सामाजिक सञ्जालमा चुनावी विज्ञापन गर्न उम्मेद्वारले खर्चिए 2 करोड़ कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। अब कार्यक्रम अखबारमा सम्पादकीय गोर्खापत्रको सम्पादकीय छ नयाँ चरणमा मुलुक शीर्षकमा बहुप्रतीक्षित प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको छ। केही छिटपुट घटना बाहेक तुलनात्मक रूपमा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। एक चरणको निर्वाचन हुँदा निश्चय नै सुरक्षा चुनौती थियो तर त्यसको प्रभावकारी सामना गर्दै निर्वाचन सम्पन्न भएको छ। नयाँ चरणमा मुलुक गोर्खापत्रले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।